यस पाहुनासँगको खसखसका प्रायोजक हुनुहुन्छ वासु सत्याल। तपाईँलाई भर्जिनिया राज्यमा घर जग्गा तथा व्यवसाय कुशलता सफलता तथा शीघ्रताका साथ खरिद या बिक्री गर्नु परेमा सम्झनुहोस् वासु सत्याल साब रियल्टर तथा इन्टरनेशनल। सम्पर्क टेलिफोन 5713342878। सबैलाई आवासको समान अवसर एन इक्वल हाउसिङ अपर्चुनिटी।
नेपालको संस्कृति कला तथा साहित्यको फाँटमा चर्चित व्यक्तिहरूसँग खसखस राख्ने क्रममा यसपटक हाम्रो पाहुना हुनु भएको छ प्रसिद्ध संस्कृतिविद तथा साहित्यकार श्री सत्यमोहन जोशीज्यू। विक्रम सम्बत 1977 वैशाख 30 ललितपुरको बखुम बहालमा जन्मनु भएका सत्यमोहन जोशी नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव रहिसक्नु भएको छ। अहिलेसम्म सबैभन्दा बढी मदन पुरस्कार विजेता बन्नुभएका संस्कृतिविद सत्यमोहन जोशीले विक्रम सम्बत 2014, 2017, 2028 गरी तीन पटक मदन पुरस्कार हात पारिसक्नु भएको छ। सुप्रबल गोर्खा दक्षिण बाहु त्रिभुवन पुरस्कार, भानुभक्त पुरस्कार तथा भोपालमान सिंह पुरस्कार लगायत अन्य थुप्रै पुरस्कारहरूबाट सम्मानित भइसक्नुभएका संस्कृतिविद जोशी एक सफल साहित्यकार पनि हुनुहुन्छ। हामीले वाशिङटन डीसीबाट ललितपुर स्थित उहाँको निवास स्थानमा सम्पर्क गरेर आफ्नो खसखस राख्ने कोसिस गरेका छौँ। त आउनुहोस् संस्कृतिविद साहित्यकार सत्यमोहन जोशीलाई स्वागत गरौँ। संस्कृतिविद श्री सत्यमोहन जोशीज्यू, यहाँलाई खसखस डट कमका समस्त पाठक तथा श्रोताका तर्फबाट हार्दिक स्वागत छ।
धन्यवाद।
भर्खरै तपाईँले अस्ति माघ 13 88 वर्ष 8 महिना 8 दिन 8 घडी 8 पलाको उमेरमा तेस्रो जङ्कु मनाउनु भयो, त्यसको लागि तपाईँलाई ढिलो भए पनि बधाई छ। तर एक संस्कृतिविदको हैसियतले यस कार्यक्रमलाई राष्ट्रिय स्तरबाट कसरी हेर्नु भएको छ?
अब यो यसो छ तपाईँको, अब यो नेवार समाजमा खास गरेर तपाईँको जङ्कु गर्ने एउटा प्रथा परम्परागत रूपमा चलिआएको कुरो हो तपाईँको। हुन त अब अरू कसको के छ त्यो त हामीलाई के थाहा भएन, तर खास गरेर नेपालमा चाहिँ नेवार समाजमा चाहिँ 77 वर्ष 7 महिना 7 दिन 7 घडी 7 पलाको क्षणलाई कालजयी, काले पनि जितेको खण्ड जस्तो गरेर कालजयीको रूपमा मनाउने, त्यो मनाउँदाखेरि जङ्गो गर्ने चलन छ, बुढो पास्ने भनेर भन्यो तपाईँको। त्यस वर्षमा चाहिँ विशेष गरेर सूर्यको पूजा हुन्छ, तपाईँको सूर्यदेवको पूजा हुन्छ त्यो पहिलो पास्नेमा चाहिँ। दोस्रो पास्ने तपाईँको 83 अथवा 84 वर्षमा चाहिँ आइपर्छ तपाईँ, खास गरी 84 भन्छ तपाईँहरू। त्यसमा चाहिँ चन्द्र महारथारोहण, पहिलो चाहिँ भीमरथारोहण, दोस्रो चाहिँ चन्द्र महारथारोहण भन्दाखेरि चन्द्रमाको पूजा गर्ने र हजार चन्द्रमा जीवनमा देखेको त्यो हिसाबले सहस्र चन्द्र दर्शन भने हजारवटा चन्द्रमा देखिएको जीवन भयो भने त्यसलाई पनि कालजयीको रूपमा मनाउने र त्यसलाई पनि एउटा कालजयीको रूपमा एउटा स्वस्थ लामो जीवन दीर्घ जीवनको रूपमा मनाउने र दोस्रो जङ्गो गर्ने, दोस्रो पटकको बुढो पास्नेको रूपमा मनाउने यो तेस्रो उसमा चाहिँ नेवार समाजमा के हो भने नेवारको संस्कार जन्य संस्कृति अन्तर्गत 88 वर्ष 8 महिना 8 दिनको जब लाग्छ फेरि एउटा कालजयी तेस्रो जङ्गो गर्ने एउटा परम्परा छ। र तेस्रो जङ्गोमा चाहिँ के हुन्छ भने यो अष्ट वसु विशेष गरेर विष्णु अथवा नारायणको चाहिँ पूजा गर्ने चलन छ तपाईँको। र यसरी पूजा आजा गरेर यो चाहिँ नेवारहरूको एउटा समाजमा एउटा सुसंस्कृत तरिकाले मनाउने परम्परा कुन बेला कुन देखि चलिआएको त्यो यसको त के अत पत्तो छैन, भए पनि यो जङ्गु गर्ने चाहिँ प्रथा चाहिँ नेवार समाजमा मात्रै सीमित देखिन्छ। र त्यसै त्यही अन्तर्गत यसमा पनि के हुन्छ भने अब खास गरेर नेवारहरू के हुन्छ भने बुढाबुढीलाई चाहिँ छोराछोरी नाति पनाती खनाती यिनीहरू सबै मिलेर यो जङ्गु गर्ने प्रथा हो तपाईँको। खास गरेर मैले गर्ने होइन, मेरा छोराछोरीहरूले खास गरेर आफ्ना वृद्ध पिता माताको निम्ति सम्मानपूर्वक एउटा देवतुल्य सम्झेर गर्ने कुरा हो। त्यसैले यो तेस्रो जङ्गो गर्दाखेरि महारथारोहण अथवा देवरथारोहणको रूपमा मेरा छोराछोरीहरूले मनाएको, यसमा चाहिँ मेरो हात भन्न पनि तपाईँको मेरो छोराछोरीहरू नाति नातिनाहरूको हात उनीहरूले एउटा समारोह गरेर मनाएको, पहिलेदेखि अवतरी आएको कुरो हामीहरूको संस्कारको संस्कार जन्य संस्कृति हुनु पर्यो कल्चर भने ठिक ठिक उस अन्तर्गत रिचुअल्स भयो कर्मकाण्डको रूपमा मैले यसपालि चाहिँ मलाई चाहिँ छोराछोरीले गर्दै त्यसको साथसाथै मेरा हित जिताउने शुभेच्छुक मित्रहरूले सङ्घ संस्थाहरूले पनि यसमा चाहिँ सहभागी भएर उहाँहरूले पनि धुमधामपूर्वक भव्य रूपले मनाइदिए। अब त्यसको निम्ति म आफ्ना छोराछोरीहरू र आफ्ना बन्धुहरूलाई आफ्ना इष्टमित्र सबैलाई चाहिँ तपाईँको उनीहरूप्रति कृतज्ञता ज्ञापन गरेर बसिराखेको छु।
तपाईँलाई बधाई छ यसको लागि। मैले कृष्णचन्द्र सिंह प्रधानसँग पनि कुरा गरेको थिएँ, उहाँले चाहिँ यो कार्यक्रम न भूत न भविष्य त भन्नुभएको थियो।
उहाँकै अध्यक्षतामा एउटा नागरिक अभिनन्दन भएको थियो, नगर परिक्रमा चाहिँ उहाँको साथमा नै मलाई लिएर जानुभएको थियो। त्यसको लागि उहाँकोले पनि एउटा प्रमुख अतिथिको रूपमा उहाँ काठमाडौँमा बस्नुहुन्थ्यो, ललितपुरमा आएर सहभागी हुनुभएको थियो, त्यसैले उहाँप्रति पनि म कृतज्ञता ज्ञापन गर्छु।
हजुर, यहाँको शुभेच्छकहरू धेरै हुनुहुन्छ। अनि यो उसमा यो कुरा गर्दाखेरि नि जङ्कुको कुरा गर्दाखेरि एउटा प्रश्न के उठ्यो भने कालजै भीम रथारोहण चन्द्र रथारोहण भनेर जुन सुरु भयो नि, भनेपछि एउटा यो खासै जङ्कुको सुरुवात चाहिँ नि 77 वर्ष त्यतिखेर जतिखेर यो सुरु भयो त्यतिखेर मान्छेहरूको उमेर कम बाँच्ने थियो कि क्या हो? त्यसो भए 77 वर्ष भन्दा 77 वर्ष बाँच्दाखेरि ओहो यो बाँच्यो मान्छे भने चाहिँ खुसी मनाउने चलनले त्यो प्रथा भएर आएको
हो। पहिले चाहिँ त तपाईँको डाक्टरी वैद्य क्लिनिक औषधि पसलहरू अथवा यो अनेक किसिमको अभाव छ नि तपाईँको, होइन? एक दुईसम्म कहीँ कहीँ वैद्यहरू होला, कहीँ एउटा सहरमा एउटा कहीँ साधारण किसिमको चाहिँ अस्पताल होला, त्यो त्योभन्दा बढी त छैन। त्यसरी त्यो बेला चाहिँ दीर्घजीवी हुने कुरै आएन, त औषधि मूलो आउने कुरो पनि आएन। त्यसो भएको मान्छेहरूको चाहिँ एउटा लिमिट के हुन्छ भने 77 वर्षसम्म मात्र पुग्न पाए पनि त्यो धेरै बाँचेको थर्छ तपाईँको त्यो बेला, यति बेला अहिले चाहिँ होइन, अहिले चाहिँ होइन। त्यो बेला चाहिँ भन्दाखेरि 2007 सालभन्दा अगाडि चाहिँ यस्तै किसिमको परम्परा थियो तपाईँको, भन्दाखेरि त्यो बेला 77 वर्ष 7 महिना 4 दिनसम्म बाँच्नु पनि एउटा ठुलो एउटा रूप लिने गर्दछ तपाईँको। तर यति बेला चाहिँ त्यो यति बेला त धेरै 77 वर्ष बाँच्ने अथवा 84 वर्ष बाँच्ने यिनीहरू चाहिँ यति त धेरै ध्यान परिराखेको छ। यति बेला डाक्टर छ्यापछ्याप्दै डाक्टर पाइन्छ, छ्यापछ्याप्दै औषधि पसल छ, हरेक किसिमको औषधि मूलो पाइन्छ तपाईँको। मान्छेले तपाईँको पैसा हुनेवालाले त देश विदेशमा गएर नै औषधि उपचार गर्छ, त्यसैले अहिले त कालजयी हुन त त्यतिको गाह्रो भएर, पहिले चाहिँ त तपाईँको धेरै गाह्रो। अर्को कुरो के हो भन्छ भने नेवारी परम्परामा च्या जस भन्छ, च्या भनेको आठ चाहिँ अशुभ मानिन्छ तपाईँको नेवारहरूको, आठमा लागेको वर्षलाई चाहिँ पार गर्न सक्यो भने एउटा 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 फेटल कजलाई चाहिँ उल्लङ्घन गर्यो, त्यस विजयी भयो, त्यो रूपमा लिइन्छ। त्यसैले 77 वर्ष 7 महिना भन्दाखेरि त्यो आठमा लागिराखेको छ तपाईँको, सात सातको हिसाब गर्दाखेरि त्यो आठमा लागिराखेको छ, क्या दशा भन्छ। क्या भनेको आठमा टेकिएको त्यो दशा दश दिन कसरी नाग्ने, त्यसो भएको हुनाले 77 वर्ष 7 दिनको 7 महिनाको 7 दिनको 7 पल्ला 7 घडीलाई क्रस गर्न सक्यो भने अनि कालजयी भयो भन्ने कुरोलाई सिद्ध गर्छ। र भीमरथी भनेको भीमसेनको जस्तो बल, भीमसेन जसको पुरुषार्थ भएको रूपमा भीमरथारोहणको रूपमा भीमरथी पनि भन्ने गरिन्छ, त्यो पहिलो जङ्कुको तपाईँ त्यो तरिकाले लिन्छ।
अनि यहाँले भन्नुभएको यो र जङ्कु भन्ने जुन चलन छ नि, यो नेवारमा मात्रै छ कि अरू कसैको पनि छ भन्ने कुरो थाहा पाउनु भएको छ?
मलाई त्यति थाहा भएन तपाईँको, सायद चाहिँ तपाईँको बङ्गालतिर बङ्गालीहरूको कहीँ कति छ कि भन्ने कहीँ कति सङ्केत चाहिँ पाइन्छ तपाईँको, तर मलाई थाहा छैन तपाईँको। यहाँ हामीहरूको जाति जनजातिमा नेपाल अधिराज्यभरि त कहीँ नेपालको के अरे नेपाल राज्यभरि नेपालको मेचीदेखि मार्गदेखि जाति जनजातिमा त कहीँ कति त्यो त्यो दोस्रो वर्ष सहस्र चन्द्र दर्शन चाहिँ छ, 52 क्षेत्रीहरूमा पनि छ तपाईँको, 84 पूजा गर्ने भन्छ उनीहरूको, तर पहिलो जङ्कु र तेस्रो जङ्कु उनीहरूको छैन। उनीहरू जङ्क चाहिँ मान्दैन, खालि सहस्र चन्द्र दर्शन भन्छ। हामीहरूको चाहिँ तपाईँको दोस्रो पटकै जङ्कै भन्थ्यो, रठारो नै गर्थ्यो, रथैमा बस्नु पर्ने। तर उनीहरूको चाहिँ रस चाहिँ छैन। तपाईँको सहस्र चन्द्र दर्शन भनेको बेलुका पूर्णिमाको दिन पर्छ, त्यो चाहिँ पूर्णिमाको दिन सहस्र चन्द्र देखा परेको दर्शन गरेको प्रतीकको रूपमा चौराखी पूजा भनेर गर्ने चलन छ। दान पुण्य गर्छन् तपाईँको, हामीहरूको चाहिँ रठारोहणी गर्छ, रठारोहणी गरेर रथी तान्ने पूजा त बेलुकै गर्ने हो दोस्रो पटकको। तर रठारोहणीमा रथीमा बसेर गर्छ तपाईँको, अनि त्यो रथमा पनि चन्द्रको चाहिँ प्रतीक गरेर हात राख्ने होइन, सूर्यको प्रतीकमा सूर्यको गर्ने यताउति जम्मै छ तपाईँको। अब तेस्रोमा चाहिँ गरुडलाई राख्ने, त्यो उनीहरूलाई प्रतीक गरेर सिम्बलाइज गरेर त्यहाँ चित्रहरू लेखाउने यताउति गर्ने सब कुरा गर्नुपर्छ तपाईँको। अनि विधि विधान चाहिँ अलिक लामो थियो यो जङ्गुको।
अनि कुनै कुराको क्रममा यहाँले के भन्नु भने चेहा दशा भन्नुभयो नि, जुन चेहा दशा भनेको अथवा आशलाई चाहिँ नराम्रो नमान्ने, यो भन्छ आशलाई नराम्रो मान्नको कारण के हो?
अब यो ज्योतिषीमा फलादेश हुन्छ तपाईँको, त्यो फलादेशमा चाहिँ उनीहरूले यो भन्ने यो केटोलाई चाहिँ अहिले त चेहा दशमा पर्यो है, यो अलिक होस गर्नु भन्छ तपाईँको। आठ वर्षमा यो आठको अशुभ मानिन्छ, त्यही अनुसार तपाईँ सतहत्तर सातको पनि त्यही होला जस्तो लाग्यो मलाई। ज्योतिषीको तर्फबाट पनि आइराखेको छ। पहिलोको चाहिँ दोस्रो र तेस्रोको चाहिँ होइन, पहिलोकोमा चाहिँ त्यो तरिकाले आइराखेको छ। अनि ज्योतिषीको गणित हैसियतले पनि अलिकति त्यो खराब त्यति त्यो बेला चाहिँ क्रस गर्न सक्यो भने कालजयी हुने अथवा भीमरथी हुने अथवा स्वस्थ जीवन गएर हुने त्यो तरिकाले लिइराखेको छ।
तपाईँको विचारमा संस्कृतिको परिभाषा के हुन सक्छ?
होइन यो त संस्कृतिको परिभाषा त हजार विशाल छ तपाईँको, होइन संस्कृत परिभाषा गर्दाखेरि अब साधारण तरिकाले गर्दाखेरि त संस्कृति त अलिक राम्रो काम हो, परिष्कृत जीवन बिताउने हो, सभ्य जीवन बिताउने हो, अनेक राम्रो विचार आचार विचार गर्ने हुन्छ। तर अलिकति कल्चर एन्थ्रोपोलोजीको तरिकाले मानव शास्त्रीय तरिकाले व्याख्या गर्नुभयो भने त यसले त धेरै धेरै कुरोलाई ओगटेको हुन्छ, धेरै कुरोलाई छोडेको हुन्छ तपाईँको। के भन्छ, नाच्नु गाउनु र खेल्नु यताउति गर्ने खानापिना गर्नु भनेकोमा मात्रै संस्कृति निर्भर छैन, त्यो खास गरेर मान्छेको जनजीवनमा उसको सम्पूर्ण आचार विचार चिन्तन मनन उसले त्यो सारा कुरालाई ओगटेको हुन्छ। त्यो गर्दाखेरि त्यो मान्छेमा आधारित हुँदाखेरि मानवलाई केन्द्रीभूत गरेर मानवलाई मानव जीवनलाई उसको ऐतिहासिक पृष्ठभूमि उसको भौगोलिक पृष्ठभूमि उसका तपाईँको सामाजिक आर्थिक पृष्ठभूमि उसको चाहिँ तपाईँको भाषिक पृष्ठभूमि र उसको लोक संस्कृतिको परिभाषाभित्रका पृष्ठभूमिहरू जसमा तपाईँको लोकगीत भयो, लोकगाथा भयो, लोक गाउँ खाने कथा भयो, धर्म भयो, संस्कृति भयो, चितिरीति भयो, कला भयो, सारा कुरा पनि आउँछ तपाईँको। तर मूलत संस्कृति भन्दाखेरि साधारण किसिमले त नाचगानले पनि संस्कृति भन्छ, त्यसमा त कुनै के कुरो ऊ छैन। तर संस्कृतिको अध्ययन गर्दाखेरि त खास गरेर मान्छेको उत्पत्ति कहाँ कसरी आएको मान्छे, कुनै जिल्लाको कुनै ठाउँको मान्छेको भए पनि, चाहे नेवार होस् चाहे गुरुङ होस् चाहे मगर होस्, कमसेकम कहीँ कतिबाट ऊ त्यहाँ आएर बसिराखेको हुन्छ, उसको ऐतिहासिक पृष्ठभूमि के छ, कहाँबाट आयो, कसरी आयो, कसरी माइग्रेट भएर आएको छ कि, अब त्यसरी उम्रेको त होइन होला, कहीँ कतिबाट सरेर आएको होला, कति पुस्ता भयो, कुन वंशबाट आयो, कुन गोत्रबाट आयो, यी सारा कुराहरू पनि आउँछ तपाईँको। अनि त्यो बसेको त्यो मान्छे बसेको भौगोलिक परिस्थिति के छ, उसका खोला नाला वन जङ्गल खेतीपातीले उसको जीवनलाई कसरी प्रभाव पारिराखेको छ, उसको कल्चर उसले ओगटेको उसको चिन्तन मनन उसको विचारलाई कसरी उसले प्रभाव पारिराखेको हुन्छ, अनि उसको चाहिँ सोसियो इकोनोमिक सामाजिक आर्थिक कुरा आउँछ, कसरी उसले जीवन धाउँछ, उसको जीवनशैली कसरी गरिराखेको छ, उसको वे अफ लाइफ उसको कसरी चाहिँ चलिराखेको छ, कहाँ कहाँ उस व्यवहार गर्न जान्छ, कहाँ कहाँ झाडी खान जान्छ कि के गरेर जीविका चलाउँछ, यी सारा कुराहरू फेरि सोसियो इकोनोमिकमा आउँछ तपाईँ खेतीपातीदेखि भन्ने व्यवहार पनि त्यो कल्चरसँग गाँसेकै हुन्छ। अनि उसको चाहिँ जुन मुख्य कुरो हो भाषा, त्यो भाषाको उत्पत्ति, त्यो भाषाले उसलाई कसरी प्रभाव पारेको छ, त्यो उसले बोलेको भाषाको व्युत्पत्ति कसरी छ, कसरी विकसित भयो, के भयो, कसो भयो, त्यो भाषाले उसको कल्चरलाई कसरी संवाहकको रूपमा चलाइराखेको छ ती कुराहरू आउँछ र पाँचौँमा आउँछ उसको फोकलोरहरू उसको लोक संस्कृतिहरू उसको फोक कल्चरहरू फोक आर्टहरू यी फोक सङ्ग्सहरू फोक तपाईँको सारा कुराहरूले उसको धर्मदेखि लिएर उसको सारा विचारलाई यी कुराहरूले समेटेको हुन्छ यी सारा कुरा गएपछि बल्ल अनि त्यसको एउटा कल्चर त्यो चाहिँ आउँछ तपाईँको मुख्य कुरो त्यो जस्तो मलाई लाग्छ
भनेपछि सानो शब्दमा यो सीमित छैन भन्ने कुरो
साधारण परिभाषाले चाहिँ पुग्दैन कल्चरको यति बेला कल्चरको परिभाषा चाहिँ अलिक लामो हुन्छ तपाईँको र त्यो कल्चरले गर्दाखेरि मानव चाहिँ अनि उसले आइडेन्टिटी खोज्छ कल्चर पहिचान खोज्छ सांस्कृतिक पहिचान भएन भने के गर्ने हो नेपाली जुनसुकै मुलुकमा गए पनि आखिर उसले चाहिँ आफ्नो कल्चर आइडेन्टिटी सांस्कृतिक पहिचान दिन सकिएन भने त्यहाँ त वासिङटनमा पुगे पनि के गर्ने बस्टनमा पुगे पनि के गर्ने तपाईँको त्यहाँ गएर रुसी उसबाट दिएर भएन अमेरिकन टाइपले दिएर भएन आखिर चाहिँ आफ्नो कल्चर आइडेन्टिटी मेरो त हुनुपर्ने हो कहाँ छ के छ भनेर उसले सोरी सोध्छ नि तपाईँको जसरी तपाईँले मलाई प्रश्न गरिराख्नु भएको छ
त्यही
कल्चर आइडेन्टिटीको निम्ति होइन नेवारहरूको भनौँ नेपालीको भनौँ जे होस् कल्चर आइडेन्टिटीकै निम्ति काम लाग्ने कुरा हो नि त्यसो भएको हुनाले यो कल्चर आइडेन्टिटीको निमित्त यी कल्चरले अनि त्यसपछि निकै ज्वरो गाडेको हुन्छ
राष्ट्रिय स्तरको संस्कृतिलाई राज्यले संरक्षण गर्नुपर्छ भनेर एक अन्तर्वार्ताको क्रममा भन्नुभएको थियो त्यो राष्ट्रिय स्तरको संस्कृति भन्नाले कुन चाहिँ संस्कृति हो प्रष्ट एकचोटि हाम्रो श्रोताहरूलाई भनिदिनुहुन्छ कि
अब यसो छ तपाईँको मुख्य चाहिँ हामीहरूको देशमा चाहिँ यति बेला 2007 सालदेखि तपाईँको नेपालमा जुन जब डेमोक्रेसी आयो प्रजातन्त्र आयो हरेक किसिमको कुरो सारा कुराको पोलिसी भयो हरेक किसिमको भयो एउटा कल्चर पोलिसी अहिलेसम्म सरकारले निकाल्न सकेको छैन तपाईँको सर्वमान्य हुने वैधानिक तरिकाले सर्वमान्य हुने लागू हुने होइन परराष्ट्र नीति छ गृह नीति छ अर्थनीति छ हरेक आफ्नो आफ्नो नीति छ एउटा कल्चर संस्कृति विभाग त मन्त्रालय त छैन अहिले अहिलेसम्म मन्त्रालय त गाभिएको छ कहिले शिक्षासँग गाभिएको हुन्छ कहिले पर्यटनसँग गाभिएको हुन्छ कहिले खेलकुदसँग गाभिएको हुन्छ अहिले पनि तपाईँको सिङ्गो चाहिँ आएको छैन त्यसैले त्यो कल्चर एउटा पोलिसी गभर्मेन्टले बनाइदिनु पर्यो जुन कल्चर पोलिसीले चाहिँ सारा जाति जनजाति नेपालका सारा जाति जनजातिलाई चाहिँ समेट्ने र हरेकको जाति जनजातिमा निहित उनीहरूमा भएका जुन एउटा आफ्नो आफ्नो भाषा आफ्नो आफ्नो संस्कृति हुन्छ नि त्यो संस्कृतिमा एउटा राष्ट्रिय तत्त्व यो नेसनल तपाईँको कल्चर भ्याल्युज हुन्थ्यो जुनको सबैलाई चाहिँ मान्य हुने किसिमको जातीय किसिमको त आफ्नो आफ्नो छँदैछ त्यो जातीयको अतिरिक्त त्यो जातीयभित्रको पनि एउटा राष्ट्रिय भावनामा भएका जुन एउटा नेसनल भ्यालुजहरू कल्चरल भ्यालुजहरू हुन्छ ती भ्यालुजहरूलाई समेटेर एउटा माला जस्तो गर्ने के तपाईँको एउटा राष्ट्रकै निम्ति सबैलाई काम लाग्ने एउटा एउटा नेसनल कल्चर एउटा राष्ट्रिय संस्कृति भनेको कुरो भइदिएन भने त नेपालीले के कसरी पहिचान ऊ गर्ने तपाईँको जातीय पहिचान होला तर राष्ट्रिय पहिचान गर्नाले अलिकति गाह्रो हुन्छ नि राष्ट्रिय भयो भने त तपाईँको जुनसुकै जाति जनजातिको मान्छेलाई पनि हामीहरूको राष्ट्रिय संस्कृति यस्तो भनेर बनाउन सकिन्छ भन्न सकिन्छ त्यसको निम्ति एउटा कल्चर पोलिसी चाहिँ अभाव भइराखेको छ आशा छ अब यो नयाँ नेपालको परिकल्पना हुन लागिराखेको छ नयाँ संविधान चाहिँ लेख्न लागिराखेको छ अब यो सङ्घीय गणतन्त्र चाहिँ तपाईँको घोषणा चाहिँ भइसकेको छ यस बेला अब यो कल्चर सम्बन्धमा पनि यो चिज अवश्य आउला त्यो अवश्य आएपछि एउटा राष्ट्रिय नीतिमा सांस्कृतिक नीतिले एउटा राष्ट्रिय संस्कृति पनि हामीहरूको यो तरिकाले भन्ने चाहिँ निर्णय गरेपछि अनि बल्ल चाहिँ हामीलाई छुट्टो हुन्छ हुन त नभएको होइन अहिले पनि चलिराखेको छ नीति नै नभएको त चल्दैन
र
भए पनि चितर बितर छ एकताबद्ध गरी एकीकृत गरेर यही हो हामीहरूको नेसनल पोलिसी भनेर कल्चर पोलिसी भनेर ठोक चाहिँ भएको छैन मुख्य त्यति हो
हजुर यसै कुरामा यहाँले चाहिँ एक संस्कृतिविदको हैसियतले संस्कृति मन्त्रालयलाई अलग्गै छुट्टै देख्नु बनाउनु पर्छ भन्ने जुन गर्नुभएको छ नि विचार राख्नुभएको छ यो सरकार समक्ष नेताहरूलाई कुरा भन्नुभएको छ कि छैन आफूले आफ्नो तर्फबाट प्रयास गर्नुभएको छ
होइन अब यस्तो छ तपाईँको अब हामीले भनेर हुने त ऊ भएन होइन ठाउँ ठाउँमा चाहिँ त यही भनिराखेको छ कि कमसेकम हरेक मुलुकको आफ्नो आफ्नो कल्चर पोलिसी हुन्छ हरेक देशको ठुलो देश हो सानो देश हो एउटा आफ्नो एउटा मिनिस्ट्री अफ कल्चर हुन्छ डिपार्टमेन्ट अफ कल्चर हुन्छ अब यहाँ चाहिँ 2016 सालमा डिपार्टमेन्ट अफ आर्कियोलोजी कल्चर पनि बनायो त्यो डिपार्टमेन्टको कल्चरलाई पनि झिकिदिए। त्यसपछि त्यो कल्चर मिनिस्ट्री बनेको त्यो कल्चरको चाहिँ उसमा कहिले शिक्षामा गाभियो, कहिले खेलकुदमा गयो, कहिले के भयो, कहिले के भयो, त्यो चाहिँ आफ्नै सिङ्गो चाहिँ मन्त्रालय कल्चर कहिले पनि छैन। विभाग चाहिँ छँदै छैन तपाईँको, एउटा महाशाखा भने एउटा अलग्गै यो शाखा खोलिराखेको छ, त्यही शाखाले प्रतिनिधित्व गर्छ, कुनै किसिमको त्यो कल्चरको उसमा आउँदैन तपाईँको। यति त्यसो भएको हामी त कराइराखेको छौँ, एउटा छुट्टै एउटा मिनिस्ट्री हुनुपर्छ, छुट्टै एउटा कल्चर डिपार्टमेन्ट हुनुपर्छ, एउटा कल्चर पोलिसी हुनुपर्छ, हरेक जाति जनजातिलाई समेट गरेर एउटा नेसनल कल्चर हामीहरूको चाहिँ हुनुपर्छ। हरेक देशको आफ्नो कल्चर छ, कल्चर नेचरल कल्चर पोलिसी हुन्छ, हामीहरूको किन नहुने? जस्तो युनेस्कोले पनि हरेक देशको चाहिँ तपाईँको कल्चर पोलिसी उनीहरू प्रकाशमा ल्याइदिएको छ, गरिराखेको छ, नेपालको पनि गरेको छ, तर त्यो सरकारी तर्को होइन, एउटा व्यक्तिले एउटा सफल अम्बाजीले युनेस्को निम्ति एकजना व्यक्तिले बनाएको एउटा कल्चर पोलिसी थियो, त्यसलाई त सबैले मान्यता नदिनु भयो, तर सरकारकै तर्फबाट कल्चर पोलिसी भएको है, युनेस्कोले पनि यसलाई मान्यता दिन्छ, युनेस्को निम्ति पनि गौरवको कुरा हुन्छ, नेपालको पनि रहेछ भन्ने कुरो मुख्य कुरो त्यो हो। अहिलेसम्म तपाईँको चर्चा चल्यो, बनाउने भन्यो, कति समिति कमिटी गठन गरे, बनाए, त्यो वेस्ट पेपर बास्केटमा रहिराखेको छ, कहीँ कतै अब मन्त्रालयमा रहिरहेको होला, कहीँ कतै सम्बन्धित निकायमा रहिराखेको होला, कल्चर पोलिसी यही हो भनेर अहिलेसम्म प्रकाशमा चाहिँ आएको छ।
आशा गरौँ यहाँको आवाज सरकार समक्ष पनि पुगोस्, सरकारले चाहिँ छुट्टै एउटा संस्कृति मन्त्रालय बनाएर विविध संस्कृतिहरूलाई चाहिँ एउटै मालामा उन्ने प्रयास चाँडोभन्दा चाँडो गरून्। तपाईँ एक प्रज्ञा प्रतिष्ठानको भूतपूर्व सदस्य सचिवको हैसियतले हालसालै प्रज्ञा प्रतिष्ठानको प्राज्ञहरू मनोनयन र त्यसको खारेजीको जुन प्रक्रिया भयो नि, त्यसको विवाद उठ्यो नि, यसलाई भूतपूर्व सदस्य सचिवको हैसियतले कसरी हेर्नुभएको छ?
अब हेर्नुहोस्, अब तिनवटा एकाडेमी बनिएको स्वागत योग्य छ होइन, राम्रै हो, किन एउटै एकाडेमीले सबै कुरा ढाउनु चाहिँ गाह्रो हुन्छ। अब फाइन आर्टको ललित कलाको अलग्गै भयो, उसले राम्रै काम गर्ने भयो, सङ्गीत नाट्य एकाडेमी भयो, सङ्गीत सम्बन्धी नाटक सम्बन्धी गीत गीत इत्यादिको निम्ति त्यो पनि राम्रै हुने भयो, साहित्यतर्फको साहित्यको अलग्गै उसले पनि राम्रै गर्ने भयो, भाषा साहित्यको गर्ने भयो, त्यो तिनवटा एकाडेमी बनेको त राम्रै भयो। तिनवटा एकाडेमी बनिसकेपछि तिनवटा एकाडेमीको निमित्त उसको प्याटर्न, उसको जुन त्यो कुन तरिकाले त्यसको अब गठन गर्ने हो, गठन विधि, त्यसको निमित्त जब कमिटी गठन गरे, सरकारकै तर्फबाट कमिटी गर्ने गरी जिम्मा लगाइसकेपछि, त्यो जिम्मा लगाइराखेको कमिटीको जुन रिपोर्ट छ, प्रतिवेदन छ, त्यो प्रतिवेदनको अनुसार त्यसमा चाहिँ छानबिन गरेर गरिदिएको भए त ज्यादै राम्रो हुन्थ्यो। त्यो चाहिँ एकातिर ऊ गरेर पसारेर अलिकति अलिकति चिन्ने नचिनेको त्यतिको अब त्यस सम्बन्धित क्षेत्रमा काम गरेको त्यतिको माने नाम चलेका यताउति गरेका अलिकति नाम कमाएका ख्याति भएका चलेका त्यस्तो किसिमको व्यक्ति देखा नपर्दाखेरि अलिकति राजनैतिक कार्यकर्ताहरू नि धेरै परे र अरू चाहिँ ओजेलमा परे, अरू जस्तै चाहिँ तपाईँको अनेक जीवन दिइराखेका छन्, अनेक कृति निकालेका छन्, अनेक काम गरिराखेका छन्, कमसेकम दुई चारजना मान्छे तिनीहरूलाई पनि राखिदिएको हुन्थ्यो, त्यस्तो चाहिँ परेन भन्ने गुनासो त्यही हो। त्यसैको आधारमा अनि मान्छेहरूले अब अहिले अब न्यायालयमा रिट परिराखेको छ, अब के हुन्छ के भनेर खोइ, अब न्यायालयले के गर्छ
भएको यही अहिलेको राजकीय प्रज्ञा प्रतिष्ठानलाई नै चलाउनलाई, सुचारू रूपले सञ्चालन गर्नलाई बाधा अर्चन गाह्रो भइरहेको बेलामा थप दुई दुईवटा गर्दाखेरि के यो युक्तिसँग देखिन्छ होला त?
त्यति धेरै राम्रो नि तपाईँको, किनभने अहिले तपाईँको अहिलेको एकाडेमी जुन छ नेपाल प्रज्ञा प्रतिष्ठानको, त्यसैको अन्तर्गत ललित कला त्यो एसोसिएसन ललित कलाको संस्था छ, डापा भन्ने छ नि त,
हजुर,
तयार भइराखेको छ, त्यहाँ ठाउँको अभाव छैन, त्यहाँ सारा कुरा चाहिँ खालि त्यसलाई चाहिँ अब एकाडेमीको रूप दिने मात्रै हो, एउटा अङ्ग चाहिँ उसमा जान्छ। त्यस्तै अहिले सांस्कृतिक संस्थानको तपाईँको त्यत्रो अहिले ठुलो नाचघर बनिराखेको छ, त्यहाँ सङ्गीत नाट्य एकाडेमी त्यहाँ रह भने त्यो पनि ठाउँको अभाव छैन तपाईँको, त्यो त सहीसँग गर्नै पर्ने छ तपाईँको, जहाँ जहीँ हुन्छ नि तपाईँको, एउटैले गर्दाखेरि त तिनतिर चाहिँ ठाउन गाह्रो हुन्छ। अब फाइन आर्टहरूले फाइन आर्टलाई मात्रै स्पेसलाइज गरेर ऊ चाहिँ लाग्नु पाउने भयो, त्यस्तै सङ्गीत नाट्य एकाडेमीले सङ्गीत नाट्यलाई नै धकेलेर अगाडि बढाउने पाइने भयो, एउटा मुभमेन्ट चलाउन सकिन्छ, अनि भाषा साहित्यलाई मात्रै गर्न सकिन्छ। नत्र भने ब्यालेन्स चाहिँ मिल्दैन। भाषा साहित्यमा कस्तो मान्छे आउँछ, एउटै एकाडेमीमा तिनतिर विशेषज्ञ त आउँदैन। अनि फेरि यो जुन बजेट हुन्छ, बजेट चाहिँ तपाईँको सिलसिला मिल्दैन, कसैलाई धेरै कसैलाई थोरै कसैलाई अलिकति मात्रै हुन्छ। त्यो तरिकाले आफ्नो आफ्नै बजेट, आफ्नो आफ्नै भेन्यु, आफ्नो आफ्नै उद्देश्य, आफ्नो आफ्नै तरिकाले आफ्नै किसिमले विधानले गर्न पायो भने त धेरै अगाडि बढ्छ नि। त्यो तरिकाले तिनवटा एकाडेमी हुनु धेरै नै आवश्यक छ। तपाईँको त्यो ठिकै छ। मुख्य कुरो अब के हो भने त्यो गठन विधिमा जुन नयाँ तरिकाले एपोइन्टमेन्ट भयो, नियुक्ति भयो, त्यसमा चाहिँ तपाईँको विरोधाभास भयो, मान्छेहरूले चाहिँ त्यतिको सन्तोष भएन र रित हाले, रित हालेपछि अब चाहिँ कुरो फेरि अर्कै रूप लियो। मुख्य कुरो त्यो हो।
अब राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा तपाईँ सदस्य सचिव रहँदाखेरि तपाईँले गाई जात्रा महोत्सव, कविता महोत्सव, नाटक महोत्सव आदिहरू चलाउनु भयो।
कविता महोत्सव त होइन,
नाटक महोत्सव, नाटक महोत्सव र गाई जात्रा महोत्सव। तर यतातिर आएर दुई तिन वर्षदेखि यो रोकिएको छ अहिले, अनि यसलाई कसरी हेर्नु भएको छ? यो रोकिएकोमा जाने यत्रो वर्ष आएर चलाएर निरन्तर रूपले आएर चलिरहेको थियो होइन, अहिले आएर रोकिएको छ कुनै कारणवश, यसलाई कसरी हेर्नु भएको छ?
होइन, यो सबभन्दा यस्तो छ, तपाईँको जब एउटा परम्परा बस्यो गाई जात्राको, जब परम्परा बस्यो नाटक महोत्सवको, एकाडेमीले सुरुवात गर्यो, सुरुवात गरिसकेपछि त्यसलाई सात आठ वर्षको एउटा कन्टिन्युटी निरन्तरता पनि थियो, चलाउने र भएपछि अरूहरू आयो नि तपाईँको, अरूहरू तपाईँको नाटक महोत्सव गर्नेहरू पनि आए, गाई जात्रा महोत्सव गर्नेहरू पनि आए, अरूहरूले चान्स पाए, अरूहरूले पनि गरे, त्यसमा पनि केही भन्नु छैन। तर एकाडेमीले कमसेकम एउटा परम्परामा त्यसलाई निरन्तरता दिएको भए राम्रो हुन्थ्यो, एउटा कार्यक्रम पनि राम्रो हुन्थ्यो। अब एकाडेमीमा सरेर त्यही मान्छे त बस्दैन, अर्को कुलपति आउँछ, अर्को उपकुलपति आउँछ, अर्को सदस्य सचिव आउँछ, अन्त परिस्थिति चेन्ज हुन्छ, अनि पहिलेको निरन्तरता दिन छोड्छ, निरन्तरता दिएर छोडेपछि अनि त्यो चाहिँ अलिक फेरि वजेमा पर्ने पर्ने चाहिँ पर्ने मुख्य कुरो त्यही हो। तपाईँ त्यसो भएकोले एकाडेमीले चलाउनु चाहिँ कारण त्यही हो। तपाईँ अहिले त झन् दुई वर्ष जति भइसक्यो, अहिले त न प्राज्ञ पनि छैन, कार्यक्रम पनि छैन, त्यो त्यति छ, घाम तापेर बसिरहेको।
तपाईँ नेपाल भाषा एकाडेमीको कुलपति हुनुहुन्छ।
हजुर,
सन् 2001 को तथ्याङ्क अनुसार नेवारहरूको संख्या कुल जनसङ्ख्याको 5.48% रहेको छ र यसमा चाहिँ नेवार भाषा बोल्नेहरूको संख्या 8,00,000 छ, जसलाई युनेस्कोले 10,00,000 भन्दा कम बोल्ने भाषा भएपछि त्यो लोपोन्मुखमा मानिन्छ। भनेपछि नेवार भाषा पनि लोपोन्मुखतिर ढल्किरहेको छ। नेपाल भाषा एकाडेमीको कुलपतिको हैसियतले नेपाल यो भाषालाई चाहिँ संरक्षण, सम्वर्धन र विकास गर्नको लागि के कस्तो कार्यक्रम गरिरहनु भएको छ, एकचोटि के भनिदिनुहुन्छ कि?
मुख्य कुरो त्यो हो, अहिलेको तपाईँको जुन एउटा सबभन्दा अगाडिको तथ्याङ्क सेन्ट्रल ब्युरो अफ स्ट्याटिस्टिक्सको नेपाल सरकारको तथ्याङ्क अनुसार के भयो भने तपाईँको नेवारहरूमा 100,000 नेवारमा झन्डै झन्डै 34% नेवारहरूले आफ्नो मातृभाषा बोल्नु छोड्यो अथवा लोप भइसक्यो तपाईँको, त्यो खतरा चाहिँ भइसक्यो तपाईँको, त्यो तथ्याङ्कले नै गर्यो होइन। यति त्यो गर्दाखेरि अब त्यो ट्रेन्ड यही तरिकाले गयो भने त नेवारहरूको चाहिँ फेरि चाहिँ अब 40 होला, 50 होला, हुँदा हुँदा एक त्यो स्टेज पनि आउला जुन स्टेजमा कि तपाईँको धेरै मान्छेले अब भाषै तपाईँको हराउने जाने सम्भव पनि भयो। त्यसो भएको हुनाले नेवारहरूमा खास गरेर एउटा अहिलेको मुख्य एउटा चिन्ताको विषय के छ भने यो हाम्रो भाषा भएन भने हामी चाहिँ नेवारको आफ्नो कल्चर, आफ्नो भाषा, आफ्नो संस्कृति पनि हराउँदै जान्छ, त्यो चाहिँ हराउनु दिनु भएन। त्यसो भएको हुनाले मातृभाषालाई कसरी त्यसको निम्ति पठन पाठनको व्यवस्था गर्ने, कसरी त्यसलाई स्पोकन ल्याङ्ग्वेजमा ल्याउनु पर्यो, अब खालि लिटरी उसमा काव्य, महाकाव्य र ठुल्ठुलो उपन्यास मात्र भएर पनि भएन, त्यो चाहिँ त कोर्समा रहला, त्यो चाहिँ पढ्ने कुरा होला। त्यो संस्कृतको जस्तो महाकाव्य पनि त छ, ठुल्ठुलो उपनिषद, तर संस्कृत त स्पोकन ल्याङ्ग्वेजमा आएन, डेड ल्याङ्ग्वेजमा गयो। त्यही तरिकाले हामीहरूको भाषाको पनि त्यही रफ्तारले गयो भने त हाम्रो पनि हाम्रो भाषामा अनेक किसिमका ठुल्ठुला काव्य, महाकाव्य, ठुल्ठुला ग्रन्थहरू पनि होला, तर बोल्ने मान्छे भइदिएन भने त आपत पर्यो। त्यसैले त्यो स्पोकन ल्याङ्ग्वेजको रूपमा मातृभाषा केटाकेटीलाई सिकाउनु हुनु पर्यो, बोल्न लाउनु पर्यो, हामीले गर्नु पर्यो, बोल्नु पर्यो, यो भाषा बचाउनु पर्यो भने एउटा चिन्तन मननको कुरो नेपाल भाषा एकाडेमीलाई पनि गइरहेको छ। त्यसो भएको हुनाले खास गरेर नेपाल भाषा एकाडेमीले यति बेला के सोच्यो भने यो इन्टेन्जिबल कल्चर, जुन कुरा तपाईँको देखिँदैन, जुन कुरालाई हामी सुन्न सकिँदैन, जुन कुरो चाहिँ तपाईँको नदेखिने गरेर हराउने भइरहेको छ। जस्तो नेवारी समाजमा गाउँखाने कथा अब आउँदै आउँदैन, अब हामीलाई त आउँदैन, अब केटा केटीलाई कसरी आउँछ तपाईँको? त्यस्तै किसिमको लोककथाहरू अति त्यस्तो बिस्ने बिस्ने ग त्यस्तै के छिटीबिटीहरू, अनेक किसिमको चाडबाडहरू, हरेक कुरासँग तपाईँको अरूले तपाईँ आयातित संस्कृतिले छोप्दै छोप्दै गर्दाखेरि पनि अथवा वरिपरिको संस्कृतिले गर्दाखेरि पनि यो वजिरमा पर्दै पर्दै छ। अब यसलाई बचाउनु पर्यो। अब सरकारीको स्तरले एउटा स्कुल नेवारहरूको निम्ति भनेर स्कुल खोलिएको छैन तपाईँको नेवार उसको हो, यति बेला तपाईँको एमएको निम्ति पनि क्लास दिइराखेको छ, आइएबिएमा पनि राखिएको छ, त्यो त्रिभुवन युनिभर्सिटीको त्यो हामीले मान्नुपर्छ। तर स्कुल केटीकेटीको निम्ति स्कुल केटीकेटीदेखि मातृभाषामा पढ्ने पुरा मातृभाषामा शिक्षा दीक्षा पाउने स्कुल त अहिलेसम्म पनि छैन तपाईँको। त्यसो भएको हुनाले संविधानमा 2047 सालको संविधानमा चाहिँ नेपाल भाषालाई पनि नेवार भाषालाई पनि राष्ट्रिय भाषा पनि भन्यो, शिक्षा दिनुपर्छ पनि भन्यो, संस्कृति बचाउनु पर्छ पनि भन्यो, त संविधानमा चाहिँ भयो तर व्यवहारमा चाहिँ कार्यान्वित भएन, किन स्कुल बनाइदिएन, कहीँ कतै व्यवहारमा लागू गरिदिएन। त्यसो भएको हुनाले नगरपालिकाले यो नेवार भाषालाई इन्ट्रोड्युस गर्यो, देखापरिमा चाहिँ उसलाई मान्यता दियो भनेर हाइकोर्टमा चाहिँ तपाईँको सर्वोच्चमा रिट पनि पर्यो, त्यो रिट गर्दाखेरि नेवार भाषालाई चाहिँ हराइदियो। हराइदिएपछि त्यो हराएको दिनको लागि चाहिँ ब्ल्याक डेमा सङ्घर्षको भाषा सङ्घर्ष समितिले अहिले पनि ब्ल्याक डे बनाउँछ तपाईँको। त्यसो भएको हुनाले संविधानमा मात्रै भएर पनि भएन, सरकारले कार्यान्वित गरेर जे जति स्कुलहरू चाहिन्छ, कति मास्टरहरू चाहिन्छ, के व्यवस्था गर्नुपर्छ, जस्तो नेपालीले गरिरह्यो त्यही तरिकाले अरू भाषालाई पनि गर्नु पर्यो। नेवार भाषालाई मात्रै होइन, अरू जाति जनजातिको भाषालाई पनि बचाइदिनु पर्यो, संस्कृत बचाइदिनु पर्यो, उनीहरूको निम्ति पनि खर्च गरिदिनु पर्यो। त्यसो भएको हुनाले सङ्घीय सायद तपाईँको राज्यको निम्ति अहिलेको जुन हामीहरूको मुख्य डिमान्ड भएको कारण के हो, यो नभइकन तपाईँको यो नेवारहरूको जाति जनजातिको चल्दै चल्दैन तपाईँको। फेरि चाहिँ माथिबाट त्यसलाई के हुन्छ तपाईँको उनीहरूकै टोबुटो हुन्छ, र तल तल गर्दाहरूलाई चाहिँ भए पनि अलिअलि अलि भने तपाईँको हो कि होइन भने जस्तो मात्रै हुन्छ, कि बिल्कुल विकसित गर्न चाहिँ पाउँदैन। त्यसो भएको हुनाले यो अटोनमस बडी एउटा राज्यको निम्ति नभइकन यो हामीहरूको भाषा पनि चल्दैन तपाईँको, त्यतिको उसले फ्रिडम पाउँदैन, मुख्य कुरा त्यो छ।
हेलो हजुर, अब
हजुर
भन्नुहोस्। क्यालेन्डर निर्माण, क्यालेन्डरमा चाहिँ चैत महिना झिकेर 11 महिनाको गर्ने भनेर जुन सरकारले निर्णय गर्यो त्यो फेरि फिर्ता लियो सायद अहिले, यस विवादलाई पनि तपाईँ एक संस्कृतिविदको हिसाबले कसरी हेरिरहनु भएको थियो?
यो कुरो राम्रै छ नि तपाईँको, शिवरात्रिको दिन भारतका मान्छेहरू यहाँ आउँछन् तपाईँको, होइन भारतका मान्छेहरू यहाँ आउँछन्, पशुपतिको पूजा आजा गर्छन् तपाईँको। त्यस्तै जनै पूर्णिमाका दिनहरू भयो, दसैँका भयो, तिहारका भयो, कति हामीहरूको उनीहरूको मिल्दोजुलो छ तपाईँको। अब हामीले चाहिँ तपाईँ 11 महिनाको गर्ने आफ्नो क्यालेन्डर गर्ने भयो भने त यो अरूसँग सल्लाह नगरिकन अरू देशमा के प्रभाव पर्छ, के छ, कस्तो छ, त्यो चाहिँ विचारै नगरिकन आफ्नो चाहिँ एक दुईजना मान्छेको हुइम चल्दैमा चाहिँ यस्तो कल्चरमा यस्तो किसिमको मुभमेन्ट ल्याएर चाहिँ चेन्ज गर्न गाह्रो हुन्छ। त्यसो भएको धर्मशास्त्र मान्ने ज्योतिषहरूले त यसलाई मान्यता दिएन, त उनीहरूले एकमुखले भने कि सरकारले मान्यता दिए पनि यस्तो किसिमले हस्तक्षेप गर्न पाउँदैन कल्चरमा भन्ने कुरा आयो। त्यसो भएको हुनाले सरकारले लागू गरेर एउटा फर्मुला लागू गरेर लागू गर्न खोज्यो, दुई चारजनाको यो के हो साइन्टिफिक के रिपोर्ट लिएर, तर त्यसलाई त अरूले त मानेन, जनताले त मानेन, ज्योतिषहरूले मानेन, त्यसैले अहिले पात्र जुन निस्किएको छ 12 महिनाको निस्किएको छ, 11 महिनाले काम गरेको छैन
भनेपछि
जस्तो एउटा हुइम जो छ उनीहरूले गरे होला साइन्टिफिक तरिकाले, भए पनि हामी यो यस्तो कुरोमा एडोप भएर नेपालको मात्र प्रभुत्व गर्न गाह्रो हुन्छ भनेर हामी चिनसँग, चिनले पनि तपाईँको लोसार मान्छ तपाईँको, यो श्री पञ्चमीको 5 दिन अगाडि उनीहरूको पनि लोसार हुन्छ, त्यसमा पनि प्रभाव पर्न जान्छ, हरेकको तपाईँको प्रभाव पर्छ हामीहरूको यहाँको छिमेकी देशहरूसँग नमिलिकन सल्लाह सहमति नगरिकन उनीहरूले पनि गरेको भए त हुन्थ्यो, त उनीहरूले नगर्ने हामीले मात्रै अलग गरेर नेपालले एउटा नयाँ कुरो देखाएर जस्तो गरेर यो गरेर 11 महिनाको गरेर त भएन। त्यसो भएको होला बिग्रियो, उनीहरू फेल खायो, सरकारले पनि फेल खायो, सरकारमा त प्रभुत्व के गरेर पहुँच पहुँच गरे, प्रमाण समान के कहाँ गरे, तर जुन एउटा कमिटी बनिराखेको छ यो पञ्चाङ्ग निर्णायक समिति उनीहरूले त मान्यता दिएन नि, धर्मशास्त्र हस्तक्षेप गर्नु हुँदैन, त्यसैले त्यो चाहिँ फेर खाएको कारण त्यो।
हामीले श्रोताहरूको पनि प्रश्नहरू राख्ने क्रममा हाम्रो चाहिँ अमेरिका नर्थ क्यारोलिनाका निवासी हाम्रा पाठक तथा श्रोता नगेन्द्र देवपानीजीको प्रश्न छ तपाईँलाई। नेपालका राष्ट्रिय समारोहहरूमा राष्ट्रिय स्तरका व्यक्तिहरूले नेपाली भाषा र पोसाकको प्रयोगको आवश्यकता कतिको देख्नुहुन्छ भन्ने प्रश्न छ उहाँको।
धेरै राम्रो हुन्छ नि तपाईँको, यो त जति सक्यो आफ्नो कल्चरल आइडेन्टिटी एउटा सांस्कृतिक पहिचानको निम्ति एउटा टोपी मात्रै लगाएको भए पनि, एउटा लबे सुरुवा मात्र लगाएको भए पनि, अथवा अझ टिको पनि लगाइदिएको भए पनि, त्यो त आफ्नो आफ्नो कल्चरको त एउटा कल्चरल आइडेन्टिटी हुन्छ नि तपाईँको। अब आफ्नै अनुहारै नचिन्ने गरेर पोसाक पहिरेर आफ्नै अनुहार आफ्नै बोली नै नचिन्ने गरेर भाषा बोल्यो भने प्रयोग गर्यो भने त अब सत्यानाश भइहाल्ने कल्चरको, के कल्चरको खबर गर्नु, के कल्चरको अभिमान गर्ने कुरै आउँदैन तपाईँको। आफ्नो कल्चरको निम्ति हाम्रो त यस्तो रहेछ भन्ने कुराको के ऊ गर्ने कुरै आउँदैन तपाईँको, ज्ञान दुःखको कुरो हो। त्यसैले यो उपराष्ट्रपतिलाई हामीले क्रिटिसाइज गरेको कारण त्यो हो, उसले नेपालीमा बोलिदिए के हुन्थ्यो, नेपालीमा गरिदिए हुन्थ्यो, अहिले त अहिले त बोलिराखेकै छ, केही बेला पनि बोलिदिएको कति राम्रो हुन्थ्यो, हिन्दी बोल्थ्यो अब चाडा कुरा गरिदियो। अब त्यस्तै तपाईँको प्रधानमन्त्रीले तपाईँको नेपाली पोसाकमा टोपी नेपाली ल्याएपछि टाइसाई नलाएको नै अलिकति आफ्नै लवेश्वर आइदिएको गरे धेरै राम्रो हुन्थ्यो, टाइसाई ल्याएर यताउँदै गरे न टोपीलाई टाइ सुहाउँछ न टाइलाई टोपी सुहाउँछ तपाईँको, त्यो तरिका गाई जात्री हो नि तपाईँको कल्चरको, त्यस्तो नहोस् भन्ने कुरो, त्यो कल्चरको ख्याल गरिदियोस् भन्ने कुरा। हजुर,
आफ्नो पन छोडेर अरूको संस्कारलाई चाहिँ अँगाल्ने कुरो भयो,
कमसे कम राष्ट्रिय समारोह मात्रै हुनु पर्यो नि, अघि पछि त आफ्नो व्यक्तिगत स्वतन्त्रता छ, अब जहिले पनि त्यस्तै यस्तै गर्नुपर्छ भन्ने नियम चाहिँ छैन, राष्ट्रिय समारोहमा राष्ट्रिय मेलामा राष्ट्रिय तपाईँको जमघटमा त आफ्नो एउटा पोसाकको राष्ट्रिय पोसाकको त ठुलो दर्जा हुन्छ, ठुलो मान्यता हुन्छ तपाईँको, त्यो त ज्ञानै ऊ हुन्छ नि त, प्रेस्टिजको सवाल आयो नि तपाईँको, त्यो त भएन भने त अब अनुहारै नचिन्ने गरेर के गर्ने,
तपाईँ
वासिङटनमा बसेर यत्रो अहिले संस्कृतिको निम्ति ऊ गरिराख्नु भएको छ होइन, कति घमन्ड छ, दसैँ तिहार आयो भने नेपालीहरू भेट भयो भने नेपालीमा कुरा गर्ने कि कत्रो तपाईँ उसमा आउँछ, अब त्यो भएन भने त के गर्ने त, आफ्नो पन त हरेको हुन्छ।
अर्को प्रश्न अलास्का दीपक अलास्का अमेरिकामा बस्ने हाम्रा श्रोता दीपक जडितको छ,
दीपक
जडित उहाँको प्रश्न चाहिँ के छ भने तपाईँलाई एक कार्यक्रममा चाहिँ नि बुद्धको सबैभन्दा पुरानो मूर्ति कहाँ छ भनेर सोधिएको थियो रे, अनि तपाईँले चाहिँ अब त्यो मूर्ति कहाँ छ भनेको खण्डमा त्यो मूर्ति भोलि नै हराउँछ, अब त भण्डारी हुन्छ कि भन्ने उहाँको आशा छ,
हजुर हजुर, त्यो वातावरण एउटा पत्रकार समूहमा एउटा त्यस्तै किसिमको एउटा के अरे गोष्ठी चलिराखेको थियो, त्यो हुँदा हुँदा मूर्तिकै सन्दर्भमा एकजना तपाईँको जिज्ञासा राख्नुभयो कि सबभन्दा पुरानो मूर्ति बुद्धको कहाँ छ भनेर सोधेको हो मलाई सोध्यो, त्यो बेला मैले के भने म धर्म सङ्कटमा परेँ भनौँ या नभनौँ भने यो यसलाई के ज्ञानै रहन्छ बुद्ध धर्मको बारेमा मूर्तिकलाको बारेमा पुरानो यस्तो यस्तो कुरामा भन्ने भन्नु भने त्यो मूर्ति सात दिनमा हराउँछ, के गरेर भन्नु या नभन्नु तपाईँले भन्नुहोस्, भन्नु भने भन्छु नभने पनि भन्दिनँ भन्दाखेरि सब चुप लाग्छ कुरा, त्यो भन्दाखेरि के हो भने त्यो मैले देखाइदिएँ कहीँ कति अङ्कित गरिदिएँ भने त त्यो ठाउँको सुरक्षा हुँदैन, सिक्युरिटी छैन, भोलि नै तपाईँको त्यो मान्छे एकान्त एकान्त मैदान हुन्छ, सबभन्दा पुरानो मूर्ति त्यो ठाउँको रहेछ भनेर उसले चाल पाएपछि त केही न प्रकारले त्यसलाई तपाईँको त्यो त्यसलाई किडन्याप गरेर त्यसलाई उत्खनन अथवा कहीँ कति कुनै साधनले त्यो मूर्ति हराउने सम्भव भएको हुनाले मैले नभनेको कारण त्यो नबताएको, त्यो सत्य कुरो हो तपाईँको, अहिले पनि मैले भन्ने गरेको छ नि तपाईँको।
भनेपछि अब त्यो मूर्तिको सुरक्षा संरक्षणहरू कसरी भइरहेको छ त,
त्यो पनि मैले चासो पनि लिएको छैन तपाईँको, किनभने अहिले चासो लियो भने त मान्छेले पछि लागिहाल्छ तपाईँको, अब त्यो गभर्मेन्टै थाहा छ, गभर्मेन्टको रेकर्डमा छ,
त्यसो हुँदाखेरि त्यो मूर्तिको चाहिँ नि व्यवहारिक अवस्थामा अथवा चाहिँ
दिन आउँछ, त्यो दिन आउँछ पुरातत्व विभागले त्यो मूर्तिलाई उठाएर संरक्षण गर्नुपर्छ तपाईँको, जस्तो तपाईँको एउटा विष्णु विक्रान्तको मूर्ति थियो लेन्चौरको धोबी चौरको, त्यो सबभन्दा राम्रो मूर्ति त्यो 500 शताब्दी मानदेवको पालाको ढुङ्गाको मूर्ति कपर पोलिस त्यति राम्रो त्यो बेलाको ताम्र लेप भएको त्यो मूर्ति त्यत्रो चहकिलो मूर्ति त्यत्रो एउटा त्यो कम्पोजिसन यति मूर्तिको राम्रो कम्पोजिसन छ कि त्यो जोडा मूर्ति अहिलेसम्म भन्न सकेको छैन तपाईँको त्यो मूर्तिलाई स्वर सालमा तपाईँको सरकारले संरक्षण गर्नको निम्ति संरक्षण गरेर त्यहाँबाट उठाएर रात उठाएर अहिले राष्ट्रिय सङ्ग्रहालय छाउनेमा राखे त्यो मूर्ति उठाएपछि जनता उठे सारा त्यो मूर्ति हरायो ल कसले गर्यो ल कहाँ ल के ल भनेर त्यो सरकारले त्यहाँ निकै भुटी पुर्याएर चुपचाप भएर बस्यो अनि पछि सामसुम भएपछि अनि अहिले कुरो चाहिँ घेरो पनि त्यो सङ्ग्रहालयमा चाहिँ सुरक्षित छ त्यही तरिकाले त्यो पुरानो बुद्ध मूर्ति पनि अब सुरक्षित गर्नुपर्ने अवस्था छ तपाईँको
अनि अब तपाईँ एक साहित्यकार पनि हुनुहुन्छ भाषा संस्कृतिमा धेरै कलम चलाउनु भएको छ नयाँ कृति के आउँदैछ
नयाँ कृति त मैले तपाईँको नेपाल भाषा एकाडेमीमा त्यहाँ गएपछि एउटा नयाँ काम के गरेको भने यो अर्निको छ नि अर्निको तेह्रौँ शताब्दीको नेपाली कलाकार अर्निको जसले गएर चिनमा गएर यो व्हाइट ड्यागोबा बनायो स्वेट स्वेट हामी जुन भन्छौँ त्यो 8 वर्ष लगाएर उनले बनाएर 8 वर्ष लगाएर उनले त्यहाँ एउटा मोनास्ट्री पनि बनाए अनि त्यो स्वेट स्वेटको जति पनि मेटेरियल्सहरू छन् तपाईँको मैले त्यहाँ आफै त्यहाँ गएर त्यहाँ अध्ययन गरेको अनुसन्धान गरेको त्यो अर्नेकोको त्यो अर्नेको जम्मै सामानहरू मैले ल्याएर रिप्रोडक्सनहरू सामान त त्यही छ त्यो रिप्रोडक्सनहरू सामान ल्याएर मैले नेपाल भाषा एकाडेमीमा एउटा अर्नेको व्हाइट ड्यागोबा ग्यालेरी चाहिँ खोलेको छ तपाईँको त्यो एउटा ग्यालेरी अमूल्य काम चाहिँ राष्ट्रिय स्तरमा भएको छ अनि अर्को कुरो के गर्ने आयो भने नेवारहरूलाई कसैले सोध्यो भने तपाईँ पनि नेवार हुनुहुन्छ तपाईँले नेवार भाषामा तपाईँको एउटा डिक्सनरी छ एउटा कम्प्रिहेन्सिभ टाइपको डिक्सनरी छ भन्दाखेरि तपाईँले भन्नुभयो मलाई थाहा छैन खै त्यस्तो किसिमको निस्केको छैन भन्नु होला होइन हरेक नेवारलाई त्यही जवाब दिनुपर्छ साना साना ग्रोसरी टाइपको नेपाली नेवार शब्दको निम्ति नेपालीमा अर्थ दिएको नेवार शब्दको निमित्त अङ्ग्रेजीमा अर्थ दिएको चाहिँ साना साना डिक्सनरी छ तर नेवार शब्दको निमित्त नेवार भाषामा विस्तृत अर्थ दिएको कम्प्रिहेन्सिभ टाइपको प्र्याक्टिकल डिक्सनरीको अभाव भएको हुनाले नेपाल भाषा एकाडेमीले यति बेला म त्यही काममा पनि लगाइराखेको छु एउटा नेवारहरूको चाहिँ एउटा कम्प्रिहेन्सिभ डिक्सनरी चाहिँ हुनुपर्छ कम्प्रिहेन्सिभ डिक्सनरी नै भएन भने भारी पुस्तकको निम्ति पनि उनीहरूको निम्ति पनि ज्यादै अभाव कठिन्छ र उनीहरूलाई हामीले सराप पनि सराप छ हाम्रो पुर्खाहरूले एउटा डिक्सनरी पनि बनाएर गएन भनेर भन्ला भनेर त्यो भएले पनि एउटा डिक्सनरी चाहिँ बनाउन लगाइरहेको छ व्याकरण चाहिँ बनिसकेको छ इतिहास बनिसकेको छ फन्डामेन्टल चिजहरू अरूहरू पनि गरिसकेको छ चाडबाडहरू पनि किताबहरू निकालिसकेको छु तर एउटा डिक्सनरी चाहिँ कम्प्रिहेन्सिभ चाहिँ डिक्सनरीको लागिरहेको छ जे त्यो थोरै डिक्सनरी हुन्छ तपाईँको
हजुर आशा गरौँ त्यो कृतिहरू चाँडैभन्दा चाँडो प्रकाशमा आओस् र हामीले पनि पढ्न पाउन् हामी कार्यक्रमको अन्तमा आइपुगेका छौँ झन्डै झन्डै अन्त्यमा चाहिँ नि खसखस डट कमका पाठक तथा श्रोताहरूलाई सन्देशको रूपमा के भन्न चाहनुहुन्छ
मैले हालसाल एउटा सुनेको त्यहाँ अमेरिकामा पनि एउटा विचित्र बहादुर श्रेष्ठजीले को हुन्छ कहाँ वीरगन्जको को वा त्यहाँ बसिराख्नु भएको छ उनले पनि नेवार एफएम चलाइराखेको छ भनेर सुन्छु हो वा होइन त्यो त नेवारी भाषामा पनि एउटा एफएम चलाइराखेको छ भन्ने मैले सुनेँ होइन एफएम चलाइराखेको छ उहाँ चाहिँ एफएमको त्यस्तै किसिमको कुनै यहाँ काम लाग्छ भने मर्डर गर्न चाहिँ उहाँ चाहिँ तयार हुनु रहेछ अहिले नेपाल भाषा एकाडेमीले पनि एउटा एफएम नेवार एफएम भनेको नेवार भाषामै एफएम चलाउने एउटा लाइसेन्स लिएर एउटा यो एफएमको चलाउने तपाईँ हामी चर्चामा लगाइराखेको छौँ त्यसमा तपाईँको एउटा एकोरोप भन्ने एउटा संस्था छ यहाँ यो विदेशीहरूको पनि त्यसमा संलग्न भएको उसले अलिकति सहायता मद्दत पनि उसले दिने भइराखेको छ यति बेला त्यो विचित्र बहादुर श्रेष्ठजीले जुन एउटा नेवा एफएम चलाइराख्नु भएको छ उनले यो यहाँ हामीलाई चाहिँ मद्दत गर्न खोजिराखेको छ अरे भन्दाखेरि त्यो नेपाल भाषा एकाडेमीलाई उहाँको तर्फबाट अलिकति केही यस्तो सहयोग यस्तो किसिमको अथवा अरू नेवार समुदायले यो नेपाल भाषा एकाडेमीको निमित्त अलिकति एफएमको निम्ति सहयोग गरिदिएको खण्डमा चाहिँ ठुलो हामी चाहिँ गुणग्राही भएर उहाँहरूको चाहिँ हामी एउटा भाषाको निमित्त ज्ञानी नै ठुलो उपकार हुने चाहिँ जस्तो मलाई लागिराखेको छ। यति बेला हामीहरू चाहिँ ज्ञानी असहायको रूपमा परिराखेको छ तपाईँको, किनभने एफएम चलाउन सकेको भने कल्चर पनि बच्ने भयो, भाषा पनि बच्ने भयो, अनेक किसिमको हामीहरूको चिटी रीति संस्कृति पनि बच्ने भयो, त्यसैले त्यो एफएम उसमा लागिराखेको छ तपाईँको। त्यसैले अब अमेरिकामा बस्ने नेवार बन्धुहरूलाई त्यो नेपाल भाषा एकाडेमीको तर्फमा अलिकति केही ध्यान आकर्षण गर्न सक्यो भने जाति हुन्छ। हुन त $1 पर मन्थ भन्ने कुरो पनि त्रिभुवन यो तुलाधारजीहरूले एउटा ऊ पनि गरेको थियो तपाईँको अमेरिकामा, त्यो चाहिँ त्यो लागु भएन जस्तो लाग्यो, खै हामीले कहिले पैसा पनि त्यसको पाएन, अलिकति सीमित मात्रामा कहीँ कति अलिकति पोर्सन त आएको छ, पैसा नआएको त होइन, पाछा पोचा अमेरिकाको र त्यो त्रिभुवनको उसबाट पनि अलिकति आएको होला, तर त्यो $1 पर मन्थ पर नेवारको त्यो चाहिँ त खै लागु गरेको जस्तो लागेन, के कति उठ्यो त्यो पनि हामीले थाहा भएन। तर नेवार बन्धुहरूले अब यति के सरकारको तर्फबाट पनि हामीले चाहिँ पाउने कुरो पनि आशा कम छ, अब नेवार बन्धुहरूले बाहिर बसेको नेवार बन्धुहरूले यो नेवार भाषाको नेवार संस्कृतिको निम्ति यो नेवार एफएम अथवा नेवार घरको निम्ति गर्ने को निम्ति केही गरिरहेको खण्डमा उनीहरूले हाइली ग्रेटफुल टु देम, त्यही मेरो आशा त्यही छ। अरूले के भन्नु होला?
हेलो हजुर,
तपाईँ आफै चाहिँ उसमा तपाईँले अलिकति गरिदिनु भयो भने फेरि जाति हुन्थ्यो।
हजुर, म आफ्नो तर्फबाट सक्दो गर्छु। हवस् त, संस्कृतिविद सत्यमोहन जोशीज्यू, त यहाँको अमूल्य समय र विचारहरू खसखस डट कमका पाठक र श्रोताहरूलाई दिएर हामीलाई धन्यवाद गर्नुभयो, यसको लागि हामी धन्यवाद दिँदै यहाँको सुस्वास्थ्य र अरू सफलताको कामना गर्दै आजलाई हामी बिदा माग्छौँ।